नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 28 गते बिहिबार, श्रावण शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार अगस्त 13 तारीक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको शुरूआतमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश काला गर्ने सम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय पश्चिम एसियाको द्वन्दबीच इरानी सहित विभिन्न 13 मुलुकका नागरिकलाई अन अराइभल भिसामा रोक लगाउने नीति लिएको छ। सही उद्देश्यका लागि आउने विदेशीको सम्मानजनक बसाईका लागि अध्यागमन विभागले विदेशी नागरिकको आवागमन व्यवस्थापन सूचना प्रणाली प्रभावकारी कार्यान्वयनमा समेत जोड़ दिएको छ। विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार गोर्खापत्रको मुख्य समाचार हो यो। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाईपछि फर्कदै देउबा शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउबा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लाग्नु भएको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउबा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाईपछि फर्कदै देउबा कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। यता देउबा स्वदेश फर्किदा के फरक पर्छ कांग्रेसमा शीर्षकमा अन्नपूर्णले पनि समाचार छापेको छ। जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै कारोबारको मुख्य समाचार हो यो। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटी स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुननिर्माण शुरू भएको हो। अहिलेको स्वीकृति समय तालिका अनुसार काम भए आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउनेछन्। वहाँका अनुसार पुननिर्माणमा करिब 38 करोड़ रूपियाँ खर्च लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुननिर्माण हुँदै कारोबारले मुख्य खबर बनाएको छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा नागरिकले प्राथमिकताका साथ खबर बनाएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका एकका 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैची खेती गर्दै आउनु भएको छ। अघिल्लो वर्ष 30 मन अलैची उत्पादन गर्नुभएका लिम्बुले यस वर्ष उत्पादनमा राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। अलैची खेतीमा उहाँले पछिल्लो 10 वर्षमा 70 लाख रूपियाँ बढ़ी लगानी गरिसक्नु भएको छ। शुरूमा लगाएका अलैचीका बिरूवा पुराना हुँदै गएपछि उहाँले तीन वर्ष यता नयाँ बिरूवा रोप्दै आउनु भएको छ। अहिले उहाँको अलैची खेती 150 रोपनी क्षेत्रफलमा छ। दुई वर्षपछि नयाँ बिरूवाले उत्पादन दिन थालेपछि उत्पादन 70 मन भन्दा बढ़ी पुग्ने उहाँको अनुमान छ। त्यसपछि अहिलेसम्म गरेको लगानीको प्रतिफल उठ्ने र आमदानी पनि बढ़ने उहाँको विश्वास रहेको छ। नेपालबाट गत आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी नेपालका पहाड़ी जिल्लामा अलैची खेती र उत्पादन धेरै हुन्छ। उत्पादित अलैची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुन्छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन नागरिकको मुख्य समाचार हो यो। एनसेलको शेयर खरीद बिक्री सम्झौता स्वीकार नगर्न सरकारलाई सुझाव, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। एनसेल आजियाटाको शेयर खरीद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन 2080 कम्पनीको पछिल्लो शेयर खरीद बिक्री सम्झौता स्वीकार नगर्न सरकारलाई सुझाव दिएको छ। कानून अनुसार दुवै पक्षले सम्बन्धित निकायमा निवेदन दिनुपर्ने भए पनि त्यस्तो निवेदन नदिएको, शेयर खरीद बिक्री अघि लिनुपर्ने स्वीकृति नलिएको तथा सम्झौताका शर्तहरू अनुसार नभएको भन्दै सो सम्झौता स्वीकार नगर्न ले सुझाव दिएको हो। मन्त्री परिषदको मंगलबारको बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। समितिको प्रतिवेदनमा शेयर खरिद बिक्री सम्झौता समान व्यावसायिक व्यवहारको सिद्धान्तमा आधारित नभएको उल्लेख छ। एनसेलको शेयर खरिद बिक्री सम्झौता स्वीकार नगर्न सरकारलाई सुझाव, कारोबारले अग्रपृष्ठमा खबर छापेको छ। गेटामा जालझेल शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। अभियन्ता डाक्टर गोविन्द केसीले जब साउन 7 धनगढ़ीमा आमरण अनसन शुरू गर्नुभयो, सुदूरपश्चिमेली फेरी सशंकित बने। 300 शैया अस्पताल सहित गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा फेरि तुहिने पो हो कि भनेर जनताले माग फेर्न केसीमाथि पनि दबाव बढ़ाए। केसीले पनि माग फेर्नुभयो। जनताका मागसँग मेल खाएपछि सरकारले उहाँसँग सहमति गर्यो। तर गेटामा अझै पनि 300 शैयाको अस्पताल सहित विश्वविद्यालय सञ्चालन गर्न नदिने एजरू कायमै रहेको स्थानीय बताउँछन्। गेटामा जालझेल अन्नपूर्णको मुख्य खबर हो यो। बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्ल बिक्री शुरू, नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। बोरा अभावका कारण 6 महिनादेखि गोदाममै थन्किएका उदयपुर सिमेन्ट उद्योगको गैड़ा छाप सिमेन्ट बिक्री हुन थालेको छ। उत्पादित सिमेन्ट प्याकिङका लागि बोरा जुटेपछि उद्योगले मंगलबारदेखि बिक्री शुरू गरेको हो। करिब 6 करोड़ बराबरको सिमेन्ट गोदाममा थन्किएको अवस्थामा 2 दिनमा 5,22,000 बिक्री भएको छ। उद्योगका उत्पादन विभाग प्रमुख नगेन्द्र प्रसाद देवका अनुसार मंगलबारदेखि प्रति बोरा 725 रूपियाँका दरले 720 बोरा सिमेन्ट बिक्री भइसकेको छ। मंगलबारदेखि बिक्री शुरू गरेका छौं। अहिलेसम्म 2 ट्रक करिब 720 बोरा सिमेन्ट बजार पठाइसकेका छौं वहाँले भन्नुभयो। उत्पादन बन्द, कर्मचारीको तलब 17 महिनादेखि रोकियो उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। लामो समयदेखि उत्पादन बन्द हुँदा उद्योग आर्थिक तथा व्यवस्थापकीय संकटमा फस्दै गएको छ। उद्योगमाथिको दायित्व 5.30 अर्ब रूपियाँ भन्दा बढ़ी पुगेको निमित्त महाप्रबन्धक झाले बताउनुभयो। बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्ल बिक्री शुरू, नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर बनाएको छ। मधेस प्रदेशमा एन्टी स्नेक भेनमको अभाव शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। मधेस प्रदेशमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनम एएसभी को अभाव भएको पाइएको छ। प्रदेशका दुई ठूला अस्पताल वीरगंज स्थित नारायणी अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा एएसभी को मौजदात सकिँदै गएपछि सर्पले टोकेका बिरामीको उपचार प्रभावित हुन थालेको हो। लुम्बिनीमा पनि छैन औषधि उपशीर्षकमा नागरिक लेख्छ। लुम्बिनी प्रदेशमा सर्पले टोकेका बिरामीलाई दिइने एन्टी स्नेक भेनम एएसभी भ्याक्सिन अभाव देखिएको छ। लुम्बिनीका अधिकांश अस्पतालमा उक्त भ्याक्सिनको अभाव भएको हो। लुम्बिनीमा पनि छैन औषधि उपशीर्षक दिँदै मधेस प्रदेशमा एन्टी स्नेक भेनमको अभाव नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। बढ़ाइयो ग्यास आयात, साउनमा मात्रै 94,000 सिलिण्डर आयात, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेख्य रूपमा बढ़ाएको छ। बजारमा ग्यासको अभाव देखिएपछि निगमले साउनमा अघिल्लो महिनाको तुलनामा 1,344 मेट्रिक टन बढ़ी ग्यास आयात गरेको हो। बढ़ाइयो ग्यासको आयात, साउनमा मात्रै 94,000 सिलिण्डर आयात, गोर्खापत्रले अर्थ पृष्ठमा समाचार बनाएको छ। ग्यास अभावसँगै दाउराको माग बढ्दै यो शीर्षक हो नयाँ पत्रिकाको भित्री पृष्ठको। खाना पकाउने एलपी ग्यास अभाव भएपछि उदयपुरका बजार क्षेत्रमा दाउराको माग बढ़ेको छ। नियमित रूपमा ग्यास प्रयोग गर्दै आएका परिवार समेत सिलिण्डर नपाएपछि वैकल्पिक इन्धनका रूपमा दाउरा खोज्न थालेका छन्। ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। शेयर बजारमा 10,00,000 बाल बालिकाका डिम्याट खाता शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार बनाएको छ। नेपाल पुँजी बजार लगानीकर्ता संघीय अध्यक्ष राधा पोखरेलकी छोरी 8 महिनाकी हुनुभयो। केही दिन अघि मात्र पोखरेलले आफ्नी छोरीको डिम्याट खाता खोलिदिनु भएको छ। छोरीको मुख हेरेको पासनी लगायत माध्यमबाट जम्मा भएको दक्षिणा वहाँले घरमै राख्नु भएको थियो। सोही पैसा शेयरमा लगानी गर्न वहाँले डिम्याट खाता खोल्नु भएको हो। काठमाडौँ सतुङ्गलकी शोभा दाहालले आफ्ना 3 जना बच्चाको डिम्याट खाता खोल्नु भएको छ। उहाँहरूको पैसा बचतका लागि र भविष्यमा आवश्यक पर्ने गर्जो टार्न वहाँले सबै बच्चाको नाममा डिम्याट खाता खोल्नु भएको हो। यी प्रतिनिधि उदाहरण मात्र हुन्। गत सातासम्म यस्ता 10,00,000 भन्दा बढ़ी डिम्याट खाता बच्चाका नाममा खुलेका छन्। शेयर बजारमा 10,00,000 बाल बालिकाका डिम्याट खाता, कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। संविधान र संघीयता मर्म विपरीत संसदमा खानी विधेयक, युरेनियम उत्खनन अधिकार सरकार मार्फत लैजाने तयारी, राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। श्रीलंका टापुका 600 परिवार जोखिममा शीर्षकमा राजधानीले नै अग्रपृष्ठमा खबर छापेको छ। सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान तीव्र बनाएपछि उदयपुर र सुनसरी सीमावर्ती श्रीलंका तथा चिलिया टापुका करिब 600 परिवार उच्च जोखिममा परेका छन्। श्रीलंका टापुका 600 परिवार जोखिममा राजधानीले अग्रपृष्ठ पृष्ठमा समाचार बनाएको छ। साउदीका जेलमा 911 नेपाली शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली मध्ये 911 जना विभिन्न मुद्दामा जेलमा रहेका छन्। दूतावास रियादका अनुसार 11 अगस्त 2026 सम्मको विवरण अनुसार जेलमा रहेका नेपाली मध्ये 499 जनाको फैसला भइसकेको छ भने 412 जनाको मुद्दा अझै विचाराधीन रहेको छ। साउदीका जेलमा 911 नेपाली, अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। निकुञ्जमा बढ्दै घडियाल शीर्षकको समाचार गोर्खापत्रले भित्री पृष्ठमा छापेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज स्थित घडियाल गोही प्रजनन केन्द्रमा 319 घडियाल गोहीका बच्चा हुर्किएका छन्। तीमध्ये 53 प्राकृतिक वासस्थानमा छाड़िएको निकुञ्जले जनाएको छ। निकुञ्जमा बढ्दै घडियाल गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। मृत्यु पछिको अंगदान, एकको अंगले बच्छ 8 जनाको ज्यान, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि हालसम्म 9 जना मृतदाताबाट मात्र 23 अंग प्रत्यारोपण सम्भव भएको छ। मृत्युपछिको अंगदान, एकको अंगले बच्छ 8 जनाको ज्यान, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। र COP31 प्रधानमन्त्रीलाई निमन्त्रणा शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा खबर छापेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रको सम्मेलन COP31 सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले औपचारिक निमन्त्रणा पठाउनु भएको छ। COP31 सम्मेलन आगामी नोभेम्बर 9-20 तारीखसम्म टर्कीको आन्ताल्यामा आयोजना हुने कार्यसूची रहेको छ। COP31 प्रधानमन्त्रीलाई निमन्त्रणा गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।